आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जीवन का दुर्गम घुमेटो हर पल मलाई साथ दिनु हो, म त थिए केवल आफूलाई अनि आफ्नै निम्ति। यस्तैमा बोलावट भयो यो जीवनको, यही बोलावटमा कतै बिछोडका क्षणहरू, कतै मिलनका आशाहरू साँचेको छु भने केवल भोलि तपाईँसँग हुनलाई सधैँ सधैँ।
एउटा मिलनको त्यो आसमा बाँचिरहेछौँ सधैँ सधैँ। हृदयभित्रका चोट लुकाई हाँसिरहेछौँ सधैँ सधैँ। आज हामी फेरि मिलनको त्यो आशामा बाँचिरहेछौँ सधैँ सधैँ। जब हामी त्यो घरमा हुन्छौँ हाँसो सबै भाग्दछ यो जीवनको बाटोमा, यद्यपि हाँसो सबै भाग्दछ यो जीवनको बाटोमा। उसको दुःखलाई अब सानो छ केवल उनको सानो प्रेममा, उसको दुःखलाई अब सानो छ केवल उनको सानो प्रेममा। निराशको बादलले छेकेर पनि सान्त्वना येशूमा पाइरहेछौँ। कहाँ हरायौ आज तिमी, बिछोडिएछौ आज हामी फेरि मिलनको त्यो आशामा बाँचिरहेछौँ सधैँ सधैँ। जब हामी त्यो घरमा हुन्छौँ तिमीलाई भुल्न अब गाह्रो छ यो जीवनको बाटोमा, तिमीलाई भुल्न अब गाह्रो छ यो जीवनको बाटोमा। कृष्णको आज्ञालाई पुरा गर्नु छ अब भइको साथमा, कृष्णको आज्ञालाई पुरा गर्नु छ अब भइ साथमा। सुन्ने ताको पर्खालले बिछोडिएछौ आज हामी फेरि मिलनको त्यो आशामा बाँचिरहेछौ सधैँ सधैँ जब हामी त्यो घरमा हुन्छौ जब हामी त्यो घरमा हुन्छौ जब हामी त्यो घरमा हुन्छौ
प्रिय श्रोता मित्र प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन जय मसीह अनि नमस्कार साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु श्रोता मित्र तपाईहरूलाई थाहै छ कि यी दिनहरूमा हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा पुरानो नियमको अय्युबको पुस्तकबाट बाइबल अध्ययन गरिरहेका छौं श्रोता बाइबल अध्ययनको क्रममा आज हामी अय्युब पाँच अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौं अघिल्लो कार्यक्रममा हामीले चार अध्यायबाट देखिरहेका थियौं अध्ययन गरिरहेका थियौं जहाँ हामीले विशेष गरी तीन कुरा देखेका थियौं अय्युबलाई एलिपजको हत्काई कष्ट आपत विपदको आउने बारेमा उसको तार्किक कारण अनि त्यसपछि देख्यौं कि उसले आफ्नो यो सिद्धान्त वा विचारको सपोर्ट गर्न आड दिन आफ्नो दर्शनको आफ्नो विचारको प्रतिवेदन पनि दिन्छन् एलिपजले यही देखाउन चाहन्थे कि अय्युबको जीवनमा भएका कष्ट दुःखहरूको कारण उसमा निश्चय नै केही गोप्य पापहरू हुनै पर्छ जुन सधैं सत्य हुन सक्दैन आउनुहोस् अय्युब पाँच अध्याय एक पद हृदय अगाडि बढ़ौ यहाँ यस प्रकार लेखिएको छ चाहनुहुन्छ भने बोलाएर हेर्नुहोस् तर तपाईलाई कसले जवाब दिन्छ कुन पवित्र जनहरूतिर तपाई फर्कनुहुनेछ मित्र त्यो अहिले पनि असल प्रश्न हो कस कहाँ सहायताको निम्ति फर्कन्छौ मलाई यस कुरामा डर छ कि अन्य परमेश्वरका जनहरू तिमीलाई सहायता गर्न योग्यका छैन प्रत्यक्ष रूपमा कुलपतिहरू अय्युबको समयमा तिसकेका थिए सम्भवत अब्राहम र इसाक मरिसकेका त्यस बेलासम्म या अझै सायद जीवितै थिए अब्राहम उसलाई सहायता दिन सक्दैन थिए इसाकले उसलाई सहायता दिन सक्दैनथे भूतकालमा रहने कोही पनि उसलाई सहायता गर्न सक्दैनथ्यो हजुर कुन पवित्र जनका तिमी फर्कन गइरहेका छौ कुन पवित्र जनहरूतिर तपाई फर्कनुहुनेछ दुई र तीन पदमा भन्छ रिसले मूर्खलाई मार्छ अनि ईर्ष्याले सोझाहरूलाई मूर्खले जरा गाडेको मैले देखेको छु तर त्यसको घर एक्कासी श्रापित भयो उसले भनिरहेको छन् मूर्ख र दुष्ट मानिस समृद्धि धनी भएको तर अन्त्यमा तिनीहरूको सर्वनाश भएको अनि त्यो वास्तवमा सत्य पनि हो ताउलाई पनि दुष्टहरूको सफलता समृद्धता देखेर डिस्टर्ब भएका थिए शान्ति भंग भएका थिए उसले यसरी लेख्छन् भजन संग्रह 37 35 र 36 पद दुष्ट ठूलो पराक्रमी भएको र हरियो रूख झैं आफ्नै ठाउँमा फैलिएको मैले देखेको छु तर कोही त्यसतिरबाट जाँदा त्यो रहेनछ मैले त्यसलाई खोजे तर कतै पनि पाउन सकिन दाऊ छक्कै परेका थिए कि किन दुष्टहरू समृद्ध भए जबकि ईश्वरीय भक्त जनहरू समृद्ध हुँदैन अनि उसले अन्त्यमा देखे कि परमेश्वरले ती दुष्ट मानिसहरूलाई सर्वनाशमा ल्याउनुभयो यो यस्तो देखिन्छ कि परमेश्वरले धेरै वर्ष पहिले हिटलरलाई पनि तल झार्नुभयो गिराउनुभयो र यस संसारबाट खेदाउनुभयो आज धेरैले यो प्रश्न गर्ला कि किन परमेश्वर दुष्ट मानिसलाई ठिक गर्नुहुन्न मित्र परमेश्वरले बिस्तारै बिस्तारै आफ्नै समयमा त्यो तमाम कुराको मिलाउनुहुन्छ, ठिकठाक गर्नुहुन्छ, आफ्नो समयमा विस्तारै चाँजो मिलाउनुहुन्छ। यो कुरा पक्का छ। एलिपजले अयुबलाई एक दुष्ट व्यक्तिको रूपमा वर्गीकरण गर्छन्, ठान्छन्, जो समृद्ध भएका थिए तर पछिबाट उसको पतन भयो। 4-7 पदमा भनिएको छ, त्यसका बालकहरू सुरक्षित नभएका, अदालतमा प्रतिवाद गरिदिने कोही नभई पेलिएका मैले देखेको छु। त्यसले कटनी गरेको फसल भोक्काहरूले खान्छन्, काँडाहरूको बीचबाट उम्रेका पनि पटुलेर लान्छन्, तिर्खाएकाहरूले त्यसका धन सम्पत्तिको तृष्णा गर्छन्, किनकि माटोबाट कष्ट उब्जन्दैन न त जमिनबाट दुःख उत्पन्न हुन्छ। मित्र, यहाँ अति नै चाखलाग्दो कुरा छ। अनि 7 पदमा भन्छन्, आगोको फिलुङ्गो माथि उडे झैं मानिस पनि दुःखकै लागि जन्मन्छ। मित्र, यो सत्य हो कि मानिस दुःखकै लागि जन्मन्छ। मलाई लाग्दैन कि मानव जातिसँग दरिद्रता, प्राकृतिक प्रकोप, निराश, चिन्ता, शान्ति भङ्ग छन् भन्ने कुरा कुनै विवादास्पद कुरा हो, कुनै प्रश्न गरिने कुरा हो, कुनै अनौठो कुरो होइन। यो कुराको जान्नको निम्ति हामीले केही गर्नु पर्दैन, खालि एउटा अखबार उठाउनुहोस् र मानव जातिको आंशिक रिपोर्ट पढ्नुहोस्। आगो, दुर्घटना, त्रासदी, युद्धहरू, लडाईहरू, युद्धका अफवाहहरू, यो सबै कुरा तपाईँले पाउनुहुनेछ। एउटा अंग्रेजी गीतले भन्छ, मैले देखेको जस्तो कष्ट कसैले पनि देखेको छैन, तर वास्तवमा हरेकले जान्दछ कि सबै मानिससँग कष्टहरू छ। हामीसँग सबैसँग एउटै रङ नहोला, हामी सबै एउटै आकारका छैनौं होला, वा एउटै लिंगको नहौला, वा उही ब्लड ग्रुपको नहौला, उही सँगै मिल्ने खुन रगतको समूहमा नपरौंला, वा उही किसिमको बौद्धिकता हामीमा नहोला, तर हामी सबैसँग कष्टहरू छ। कोही पनि संसारमा कष्टहरूबाट मुक्त छैनन्, सुरक्षित वा टाढा छैनन्। आँसुहरू विश्वव्यापी नियम हो। वास्तवमा भन्नु नै पर्ने हो भने सहानुभूति शब्दको अर्थ हो सत्यमा कष्ट भोग्नु, अनि त्यही नै आज मानव सहानुभूति हो। मानव जातिको कष्ट दुःख त्यो नै मानिस हो। भनिएको छ 7 पदमा, जसरी आगोको फिलुङ्गो माथि उडे झैं मानिस पनि दुःखकै लागि जन्मन्छ। आगोको फिलुङ्गो विश्वव्यापी नियम व्यवस्था अनुसार माथि उठ्छ, थर्मोडाइनामिकको नियम अनुसार। यो कुनै संयोग वा कुनै आकस्मिक कुरा होइन। मित्र, कष्टहरू, आपद विपदहरू र पापहरू आधारभूत रूपमा परमेश्वरप्रति अनज्ञाकारिताको परिणाम हुन्। यसैया 48:22 पदले भन्छ, दुष्टहरूलाई शान्ति हुँदैन, परमप्रभु भन्नुहुन्छ। मानिसहरू पापमा सर्वोच्च स्तरको संसारको विकास गर्न, क्रान्ति ल्याउन कोशिश गरिरहेका छन्, तर यसले कति पनि काम खाने छैन। हामी कति पनि शान्तिको राजकुमार बेगर विश्वमा शान्ति पाउने छैन। मानिसहरू शान्तिको राजकुमार बेगर विश्वमा शान्ति प्राप्त गर्न कोशिश गरिरहेका छन्। त्यसकारण कष्टहरू मानिसहरूमा आउँछ र धर्मीहरू कष्टहरू भोग्छन् र परमेश्वरको सन्तानहरूसँग आज समस्याहरू, कष्टहरू पाउँछन्। कहिलेकाहीँ कष्टहरू परमेश्वरको सन्तानको जीवनमा ठूलो मूर्ख भूलको कारण आउँछ। एकजना स्त्रीले मलाई एकपल्ट भनिन्, मेरो पति नै मेरो महान शत्रु हो। मित्र, चाहे तिनको पति कति खराब नै किन नहोस्, किन धेरै दुष्ट नै नहोस्, उन तिनको क्रूर वा तिनको क्रूस होइन, तर तिनी नै एक हुन् जसले आफ्नो पति क्रूस नै हो भनेर ठानिन्। यो नै तिनको महान मूर्ख भूल थियो। तपाईँको क्रूस नै त्यो एक कुरा हो जुनलाई तपाईँ खुशीसित लिनुहुन्छ। कष्टहरू कहिलेकाहीँ पिताको आफ्नो बच्चामाथि सजाय हो, अनुशासन हो। हामीलाई पहिलो कुरन्थी 11:31 पदमा भनिएको छ, यदि हामी आफैले आफैलाई जाँचेको भए, वास्ता गरेको भए हामी इन्साफ गरिने छैनौ। तर यदि हामी आफैलाई जाँच्दैनौ वास्ता गर्दैनौ भने परमेश्वरले हामीलाई सजाय दिनुपर्नेछ। अनि कष्टहरू कहिलेकाहीँ पिताको अनुशासन हो। हामीलाई शास्त्रमा भनिएको छ हेब्रू 12:56, किनभने जसलाई परमेश्वर प्रेम गर्नुहुन्छ त्यसैलाई अनुशासन गर्नुहुनेछ र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई कोरा लगाउनुहुन्छ। मोसा जो फारोको राजमहलमा अति नै ऐश आराम र विलासितामा रहँदाखेरि यो नै चुने। हेब्रू 11:25 केही समयसम्म पापको सुख भोग्न भन्दा बरु परमेश्वरका मानिसहरूको साथमा थिचोमिचोमा पर्न रोजे। त्यो मोसाको लागि अनुशासन थियो। परमेश्वरले उसलाई उद्धारकर्ताको रूपमा, छुटकारा गर्नेको रूपमा, छुटकारा दिलाउनेको रूपमा प्रयोग गर्न सक्नु हुन्न थियो यदि उसले मिद्यानको उजाड स्थानमा 40 वर्षसम्म तालिम प्राप्त नगरेको भए। त्यसरी नै टार्ससको साउथ घमण्डी फरेसीले ख्रिस्टलाई उद्धारकर्ताको रूपमा विश्वास गरेपछि ख्रिस्ट कहाँ आएपछि परमेश्वरले उसको बारेमा भन्नुभयो प्रेरित 9:16, किनकि मेरो नाउँको खातिर तिनले अवश्य कष्ट भोग्नुपर्छ, सो म तिनलाई देखाउनेछु। अनि परमेश्वरले उसलाई साँच्चै नै परीक्षाको मिलमा जातोमा हालेर पिन्दुभयो। कष्ट नै पिताको अनुशासन हो कहिलेकाहीँ। अनि कहिलेकाहीँ कष्टहरू हामी कहाँ हामीलाई धैर्य बनाउने र परमेश्वरलाई विश्वास र भरोसा गराउने शिक्षाको उद्देश्यको निम्ति आउँछन्। व्यावहारिक याकुब भन्छन् याकुब 1:3, तिमीहरूको विश्वासको जाँचले धीरजको उत्पन्न गराउँछ। अनि अर्को समयमा चाहिँ कष्टहरू हामी कहाँ यसकारण आउँछ किनभने परमेश्वरले हामीमाथि हाम्रा जीवनका सम्म नपरेका होचा चीजहरूलाई सम्म गर्न र रण्डा लगाउनको निम्ति आउँदछ। मित्र, हामी देख्नेछौ अभि यो कुराको महसुसमा आउँछ कि परमेश्वरले त्यो उसको निम्ति अय्युबको निम्ति गरिरहनु भएको छ। अय्युब 3:10, तर म काम गर्दा वा विश्राम लिँदा उहाँले मलाई जान्नुहुन्छ, उहाँले मलाई जाँच गर्नुहुँदा म खारेको सुन झै थरिने छु। उसले देख्यो कि परमेश्वरले उसमाथि सम्म गर्न, राम्रो गर्न रण्डा लगाइरहनु भएको छ। त्यसपछि कहिलेकाहीँ परमेश्वरले हामी कहाँ कष्टहरू उहाँमा हाम्रा मनहरू हृदयहरू बाँध्नलाई हुनको निम्ति अनुमति दिनुहुन्छ। मलाई लाग्छ अनि यो नै हामी आज धेरैको निम्ति स्पष्टीकरण हो। मित्र, परमेश्वरको सन्तानमा कष्टहरू, आपद विपदहरू आउने कामको लागि असल कारणहरू हुन्छन्, सधैँ असल कारणहरू छन्। त्यसकारण एलिपोसको यो कुरा सही छ, भनिएको छ 7 पदमा, जसरी आगोको फिलिङ्गो माथि उडे झैं मानिस पनि दुःखकै लागि जन्मन्छ। अनि 8:16 भनिएको छ, तर यदि म भएको भए म मेरो अर्जी परमेश्वरमा नै चढाउने थिए र मेरो मामिला उहाँकै सामुने राख्ने थिए। उहाँले महान र बुझ्न सकिने कार्यहरू, अनगन्ती आश्चर्य कर्महरू गर्नुहुन्छ। उहाँले पृथ्वीमा पानी वर्षाउनुहुन्छ र खेतहरूमा पानी पठाउनुहुन्छ। उहाँले नम्रहरूलाई उच्च पार्नुहुन्छ र शोक गर्नेहरूलाई सुरक्षामा उचाल्नुहुनेछ। धूर्तहरूको युक्तिलाई उहाँले विफल गराउनुहुन्छ अनि तिनीहरूले सफलता पाउँदैनन्। उहाँले ज्ञानीहरूलाई तिनीहरूका चलाकीमा पक्राउनुहुन्छ र धूर्तहरूको योजना खलबल पारिदिनुहुन्छ। तिनीहरूमाथि दिउँसै अन्धकार आइलाग्छ र मध्यदिनमा
तिनीहरू रातमा झैं छामेर हिँड्छन्। उहाँले दरिद्रहरूलाई तिनीहरूको मुखमा भएको तरवारदेखि र कंगालीहरूलाई बल्याहरूको पञ्जादेखि जोगाउनुहुन्छ। यसैले गरीबहरूको आशा हुन्छ र अन्यले आफ्नो मुख बन्द गर्नेछ। मित्र, यहाँ एलिपजले के भनिरहेका छन् भने उसले अति नै सुन्दर तरिकामा यसको भनिरहेका छन्। त्यो हो, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, परमेश्वर भला हुनुहुन्छ र परमेश्वर न्यायी हुनुहुन्छ। जबकि यो कुरा सत्य भए तापनि यो मानिसको समस्याको जड़मा पुग्दैनन्। एलिपज वास्तवमा कति पनि अयुबसँग बोलिरहेका छैनन्। अनि सत्र पदमा भनिएको छ, यस प्रकार लेखिएको छ यहाँ, त्यो मानिस धन्यको हो जसलाई परमेश्वरले चेताउनुहुन्छ, यसकारण सर्वशक्तिमानको अनुशासनलाई इन्कार नगर। मैले यो पद पटक पटक उद्धृत गरेको सुनेको छु कि यो सत्य होइन र निश्चय नै यो सत्य हो। तर एलिपजले यो कथनलाई अयुबको विरूद्ध व्यक्तिगत खोतल्ने कामको रूपमा प्रयोग गरिरहेका छन्। ताड़नाको कारण नै सधैं परमेश्वरका जनहरू दुःख कष्ट भोग्दैन, जुन हामीले देखिसकेका। कहिले कहीँ कुनै कुनैले यो पदलाई कष्टमा परिरहेको अर्का मानिसको हृदयलाई रोपिदिन घोचिदिन प्रयोग गर्छन्। यसो भन्न सजिलो छ, तिमीले यस कारण दुष्ट काम गरेको कारणले, तिमीले भ्रष्ट गरेको कारणले, पाप गरेको कारणले दुःख कष्टहरू पाइरहेका छौ र परमेश्वरले तिमीलाई ठिक पारिरहनु भएको छ। मित्र, सम्भव यो हुन सक्छ, तर यो सधैं सत्य हुन सक्दैन। त्यस्तो इन्साफ गर्ने तपाईँ को हुनुहुन्छ? के तपाईँसँग स्वर्गीयमा टेलिफोन कनेक्सन छ? के परमेश्वरले केही गोप्य कुरा तपाईँलाई प्रकट गर्नुभएको छ? कोही कोही मानिसहरू सोच्दछन् कि तिनीहरूले यो विचार गर्छन्, जे भन्छन् त्यो सधैँ बिल्कुल सत्य हो। मेरो मित्र, यो कुरा सुन्नुहोस् कि तपाईँ सधैँ अरू कसैको समस्याको बारेमा कारणको बताउन सक्नुहुन्न र अरूले सधैँ तपाईँको समस्याको बारेमा कारणको बताउन सक्दैन। यद्यपि एलिपजको कुरा सत्य भए तापनि यो अयुबसँग कति पनि फिट खाँदैन, लागू हुँदैन। भनिएको छ अठार पदमा, यस प्रकार लेखिएको छ अठार पदमा, किनभने उहाँले चोट पार्नुहुन्छ तर उहाँले पट्टी बाँध्नुहुन्छ, उहाँले चोट पार्नुहुन्छ तर उहाँको हातले निको पार्नुहुन्छ। मित्र, यो परमेश्वरको कति सुन्दर तस्विर हो। अनि उन्नाइस पदमा भनिएको छ, छ पल्ट तिमीमाथि आपत आइपरे तापनि उहाँले तिमीलाई बचाउनुहुनेछ, सात पल्टको हानिले पनि तिमीलाई छुने छैन। तपाईँले फेरि यो शब्द सात हितोपदेश छको सोह्र पदमा र भन्नु नै पर्ने हो भने वास्तवमा पूरा बाइबल भरि उल्लेख भएको पाउनुहुनेछ। यो केवल कवितात्मक अभिव्यक्त मात्र होइन, यसको अर्थ हो सात, सिद्धताको अंक होइन, पूर्णताको अंक हो। उदाहरणको निम्ति सातौं दिन एक हप्ताको पूर्णता थियो, सात यहाँ पूर्णताको अंक हो। जब उसले मानिसको कष्टमा परेको मानिसको सम्पूर्ण कार्यक्रम दिन्छन्, यहाँ एक्काइस र बीस र एक्काइस पदमा हामी पढ्छौ, अनि कालको बेलामा उहाँले तिमीलाई मृत्युबाट बचाउनुहुनेछ, उहाँले तिमीलाई युद्धमा तरवारबाट जोगाउनुहुनेछ, उहाँले तिमीलाई निन्दाको कुर्राबाट सुरक्षित राख्नुहुनेछ, विनाश आउँदा तिमी डराउनु पर्ने छैन। मित्र, यहाँ परमेश्वरले यी सात कष्टहरूमा तपाईँलाई बचाउनुहुनेछ। पहिलो, अनिकालको बेलामा उहाँले तिमीलाई मृत्युबाट बचाउनुहुनेछ। दोस्रो, युद्धमा तरवारबाट जोगाउनुहुनेछ। तेस्रो, निन्दाको कोराबाट सुरक्षित राख्नुहुनेछ। चौथो, परमेश्वरले उपद्रव विध्वंसको डरबाट बचाउनुहुनेछ जब यो आउँछ, त्यो चाहिँ आँधी तुफान इत्यादि हो। बाइस पदमा भनिएको छ, विनाश र अनिकालमाथि तिमी हाँस्ने छौ अनि जंगली जनावरहरूदेखि तिमीलाई डराउनु पर्ने छैन। मित्र, पाँचौ कुरा हो, उहाँले अनिकालबाट बचाउनुहुनेछ। छैटौं, जंगली जनावरहरूबाट डराउनु पर्ने छैन। अनि अगाडि तेइसदेखि छब्बीस पदमा यस प्रकार लेखिएको छ, खेतका ढुङ्गाहरूसित तिमी बाचा बाँध्नेछौ, वन पशुहरूले तिमीसँग मिलाप राख्नेछन्। तिम्रो पाल सुरक्षित छ भनी तिमीलाई थाहा हुनेछ, अनि तिमीले आफ्नो बगालको सम्पत्तिको लेखा राख्दा केही अभाव पाउने छैन। तिम्रो सन्तान दस सन्तानहरू धेरै भएका र तिम्रा छोरा छोरीहरू जमिनका घाँस झै भएका तिमीलाई थाहा हुनेछ। आफ्नो ठिक ऋतुमा खलामा बाली आए झै पूरा वृद्ध अवस्थामा तिमी आफ्नो मृत्युमा पुग्नेछौ। मित्र, सातौं अर्थात अन्तिम दुःख कष्ट चाहिँ मृत्यु हो। अनि 27 पदमा हामी पढ्छौ, हामीले यी सबै जाँचेका छौं र यो सत्य हो, यसैले यो सुन्नुहोस् अनि आफूमा त्यो लागू गर्नुहोस्। मित्र, यसले उसलाई कति पनि छोएन, स्पर्श गरेन, जुनको परिणाम स्वरूप बरु अयुब अति नै धेरै निरुत्साहित भए। दयाको निम्ति, सहाराको निम्ति, कृपाको निम्ति आफ्नो चित्कार छोड्छन्, पुकार गर्दछन्, किनभने एलिपज उसको निम्ति कति पनि सहायता असहारा भएनन्, कति पनि उसको टुटेको हृदयमा सान्त्वना भएनन्, बरु त्यस टुटेको हृदयमा नुन छर्किदिने काम गरे। अर्को दिन हामी देख्नेछौ कि अयुबले एलिपजलाई उत्तर दिन्छन्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com, साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।